यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्रीको निमन्त्रणामा यही मंगिर 17-20 गतेसम्म चीनको भ्रमण गर्नुहुने। रामेछापको गोकुल गंगा गाउँपालिका फरपूमा भएको जीप दुर्घटनामा 5 जनाको मृत्यु। सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कानूनी कार्यवाही गर्ने गृह मन्त्रालयको चेतावनी। अस्ट्रेलियाको संसदद्वारा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित। र नेपाल प्रिमियर लीग एनपीएल भोलि काठमाडौँमा शुरू हुँदै उपाधिका लागि 8 टोलीबीच प्रतिस्पर्धा हुने। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंगिर 17-20 गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी जिनपिङसँग बेजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आफ्ना चिनिया समकक्षी लीसँग द्विपक्षीय भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदान प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति का अध्यक्ष झाओ लेजीले समेत भेट हुने तालिका रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुने कार्यक्रम छ। त्यस्तै उहाँले बेजिङ स्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल चीन व्यापार मंचलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीका साथमा उहाँका धर्मपत्नी राधिका साक्य पनि रहनुहुनेछ। यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, संचारकर्मीहरू लगायत रहनुहुनेछ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल यही मंगिर 20 गते काठमाडौँ फर्कनेछ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र चीनिया विदेश मन्त्री वाङ यी बीच आज चीनको छेन्दुमा भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देश बीचको सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो। परराष्ट्र मन्त्री डाक्टर राणाले चीनिया विदेश मन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो। यस्तै भेटवार्ताका क्रममा चीनको 75 औं स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको 70वीं वार्षिक उत्सवका अवसरमा विदेश मन्त्री वाङ मार्फत चीन सरकार र चीनिया नागरिकलाई मन्त्री डाक्टर राणाले बधाई ज्ञापन गर्नुभएको थियो। उहाँहरूबीच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदान प्रदानबारे पनि आवश्यक छलफल भएको थियो। भेटपछि परराष्ट्र मन्त्री डाक्टर राणाले चीनिया विदेश मन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताउनुभयो। मन्त्री डाक्टर राणा भोलि शनिबार नेपाल फर्कनुहुने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र कल्याणका लागि बुद्धका विचारहरूको प्रचार प्रसार र अनुसरण गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको 3रो विशेष दीक्षान्त समारोह तथा 20औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध दर्शन सत्य र तथ्यमा आधारित रहेकाले विश्व शान्ति र कल्याणका लागि यसको प्रचार प्रसार हुनुपर्ने बताउनुभयो।
बुद्ध आफ्नो ज्ञानलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने, भविष्यतर्फ उन्मुख गराउने विचारका धनी हुनुहुन्थ्यो। त्यसकारण बुद्धका विचारहरू अन्धविश्वासमा होइन, बुद्धका विचारहरू तथ्यमा, प्रमाणमा, त्यसमा आधारित विचारहरू छन् र यी सत्यमा आधारित छन् र सत्यको खोज, अध्ययन, अनुसन्धान, अन्वेषणबाट यी विचारहरूलाई अझ परिमार्जित गरेर अगाडि बढाउनुपर्छ। तब मानव जातिको कल्याण हुन्छ। मानव जातिको कल्याण विश्व शान्तिबाट हुन्छ, मानव जातिको कल्याण समृद्धिबाट हुन्छ, मानव जातिको कल्याण शान्तिबाट, समानताबाट, मानव जातिको कल्याण कसैले कसैलाई हेप्न नपाओस्, सम्मानित जीवन सबैले बाँच्न पाउन्, समृद्ध जीवन बाँच्न पाउन्। त्यसै कारण यिनै कुराहरूलाई हामीले निष्कर्षको रूपमा समृद्ध नेपाल, सुखी नेपाली भनेर भनेका छौँ।
बौद्ध विश्वविद्यालय बुद्धको जन्मथलोमा मात्र होइन, बुद्ध दर्शनको मुहानमै भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शनबाट प्रेरित भएर संसारकै कल्याणको बाटोमा लाग्नुपर्ने र लुम्बिनीलाई विश्वकै शान्ति शहरको रूपमा स्थापित गर्नुपर्ने पनि बताउनुभयो। कार्यक्रममा शिक्षा मन्त्री विद्या भट्टराईले उत्पादनलाई बजारसँग जोड्ने कार्यलाई प्राथमिकतामा राख्दै आत्मनिर्भर बन्न आत्मनिर्भर बन्न सहयोग पुग्ने गरी जनशक्ति उत्पादनमा जोड़ दिन विश्वविद्यालयलाई आग्रह गर्नुभयो। समारोहमा प्रधानमन्त्री ओलीले 92 वर्षीय धम्मवती गुरूमालाई लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नुभएको थियो। रामेछापमा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको जीप आज दिउँसो गोकुलगंगा गाउँपालिका 6 फर्पूमा दुर्घटना हुँदा गोकुलगंगा 4 बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेत सहित 5 जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिनुभयो। दुर्घटनामा जीप चालक मन्थली नगरपालिका 10 का हीरा बहादुर कार्की, गोकुलगंगा 5 की कविता कार्की र उनकी 7 वर्षीय छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ। मृतक 1 जनाको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ। रौतहटको लमाहा खोलामा नुहाउने क्रममा 2 जनाको आज डुबेर मृत्यु भएको छ। रौतहटको गरूडा नगरपालिका 2 गेडही गुठी स्थित लामाहा खोलामा नुहाउने क्रममा सोही स्थानका 18 वर्षीय जितेन्द्र शाह र अर्का 18 वर्षीय राजीव शाहको डुबेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनलाई कानूनी कार्यवाही हुने स्पष्ट पारेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानूनी दायरामा ल्याउने जनाएको छ। पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतको प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाउने गरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले कानूनमा नै विभिन्न जात जाति धर्म सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जती गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्पष्ट पारेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले 2 ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार 3 वर्ष तलमाथि नहुने स्पष्ट पार्नु भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मीमा आज आयोजित कार्यक्रममा मन्त्री गुरूङले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो। मन्त्री गुरूङले मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उहाँले त्यस्ता पार्टीसित तर्सिनु नपर्ने जिकिर गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड़ दिने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनु भएको छ। निजी तथा आवासीय विद्यालयहरूको छात्र संगठन प्याप्सनको आयोजनामा आजदेखि काठमाडौँमा शुरू भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा उहाँले सरकारी र निजी क्षेत्रले एकअर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नरहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै नेता डाक्टर कोइरालाले कसैले प्रधानमन्त्रीको अफर गर्दैमा वर्तमान सरकारलाई ढालेर मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने पक्षमा कांग्रेस नभएको स्पष्ट पार्नुभयो। पर्सी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उपनिर्वाचनमा 7 वटै प्रदेश अन्तर्गतका 32 जिल्लाका 41 पदमा मतदान हुँदैछ। संवाददाता सरिता खनालको रिपोर्ट।
यही मंगिर 16 गते 32 जिल्लाका 41 पदमा हुने उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा 48 घण्टा अघि गए रातीदेखि मौन अवधि शुरू भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार निषेध अवधि शुरू भएसँगै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ। निर्वाचन आचार संहिता बमोजिम मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेद्वार, दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिलाई निर्वाचन आचार संहिता प्रतिकूलका गतिविधि गर्न गर्न रोक लगाइएको छ। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्याल:
उपनिर्वाचनका लागि सबै तयारी चाहिँ सम्पन्न भइसकेको छ। यो आजदेखि चाहिँ मतदान केन्द्र निर्माण हुने क्रममा छ र मंगसिर 13 गते राति 12 बजेदेखि प्रसार निषेध अवधि चाहिँ सुरु भइसकेको छ। यो चाहिँ मतदान सम्पन्न नहुँदासम्मका लागि लागू हुन्छ। यस अवधिमा निर्वाचन आचार संहिता 2079 र निर्वाचन सजाय तथा कसुर ऐन 273 बमोजिम जसले निषेध गरेका गतिविधिहरू नगराउन हामी चाहिँ सबैमा अनुरोध गर्दछौ।
यो उपनिर्वाचनमा 114,900 पुरुष र 111,896 महिला गरी कुल 226,779 मतदाताले मतदान गर्नेछन्। आयोगका अनुसार 162 मतदान स्थलका लागि 293 मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रहरूमा कुल 1,758 जना कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ। उपनिर्वाचनमा मतदान केन्द्रहरूमा अशक्त, अपाङ्ग, गर्भवती महिला र वृद्ध वृद्धाहरूका लागि विशेष व्यवस्था मिलाइएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो।
उपनिर्वाचनको लागि अशक्त वर्गलाई चाहिँ हामीले प्राथमिकताको आधारमा चाहिँ मतदान गर्ने व्यवस्था पनि गरेका छौँ। गर्भवती महिला, अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिक सबैले पनि भाग लिनुहुन अनुरोध गर्दछौँ।
यसै गरी उपनिर्वाचनका लागि सामान्य, संवेदनशील र अति संवेदनशील मतदान स्थलका आधारमा सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ। जिल्ला सुरक्षा समितिले आवश्यकताका आधारमा उपनिर्वाचनका लागि 4 सुरक्षा निकायलाई परिचालन गर्ने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन सँगसँगै नेपाली सेनालाई पनि बाहिरी घेरामा सुरक्षा व्यवस्था मिलाउने गरी परिचालनको निर्णय भइसकेको छ। त्यसै अनुसार 4 सुरक्षा निकायहरू, खास गरी राष्ट्रिय अनुसन्धानले पनि सूचना संयन्त्र प्रयोग गर्ने गरी परिचालन भएको छ। त्यो हिसाबले हामीले 4 सुरक्षा संयन्त्रहरू परिचालित भएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने गरी कामहरू भइराखेको अवस्था छ। खास गरी सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको आवश्यकता र औचित्यका आधारमा सुरक्षा कर्मीहरू परिचालित हुन्छन्।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउनका लागि आफ्नो स्थानबाट सहयोग गर्न र उत्साहित रूपमा मतदान गर्न सबै मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ। मतदान बिहान 7 शुरू हुनेछ। सरिता खनाल, रेडियो नेपाल,
काठमाडौँ। अस्ट्रेलियाको संसदले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित गरेको छ। अर्को वर्षदेखि लागू हुने सो नियम सामाजिक सञ्जाल कम्पनीहरूले पालना नगरे $5 करोड़ जरिवाना तिर्नुपर्नेछ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले ससाना बालबालिकाहरूलाई सामाजिक सञ्जालको दुष्परिणामबाट जोगाउन यस्तो प्रतिबन्ध लगाइएको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढ़ाउने बताउनु भएको छ। लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना अगाडि बढ़ाउन अदालतले बाटो खोलिदिएकोले अब छिटै काम अघि बढ़ने उहाँको भनाइ थियो। भैरवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर, श्री रण अम्बिका आँखा अस्पतालको 42 अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले त्यस क्षेत्रको लागि महत्वपूर्ण रहेको योजनाको डीपीआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढ़ाउने पक्षमा फैसला गरेको उल्लेख गर्नुभयो। कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना अन्तर्गत रामदीबाट सुरुङ खनेर कालीगण्डकीको पानी दोभानमा तिनाउ नदीमा खसाल्ने र रूपन्देही, नवलपरासी र कपिल वस्तुमा 1.5 लाख हेक्टर भन्दा बढ़ी जग्गामा सिंचाई सुविधा विस्तार गर्ने र त्यससँगै करिब 150 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ।
अब खेल समाचार, अजय बमबाट।
नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा सहभागी टीमहरूको कप्तानहरू घोषणा भएका छन्। पुष 6 आयोजना हुने एनपीएलमा कुल 8 टोलीले खेल्दैछन्। प्रतियोगिताको सबै खेल किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुनेछ। शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्स र विराटनगर किङ्स बीच प्रतिस्पर्धा गर्दै पहिलो संस्करणको एनपीएलको शुरूआत हुनेछ। जनकपुर र विराटनगरको खेल दिउँसो 12:15 शुरू हुनेछ। शुक्रबार त्रिवी क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत कप्तानहरू घोषणा गरिएको हो। जनकपुर बोल्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टीमले मार्की खेलाड़ीलाई नै कप्तान बनाएका छन्। जस अनुसार विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाडौँ गोर्खाजको कप्तान करण केसी, पोखरा एडभेन्चरको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, कर्णाली एक्सको कप्तानमा सुम्पाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तानमा दिपेन्द्र सिंह एरी रहेका छन्।
अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका प्रधानमन्त्रीको निमन्त्रणामा यही मंगिर 17 20 गतेसम्म चीनको भ्रमण गर्नुहुने। रामेछापको गोकुल गंगा गाउँपालिका फर्पूमा भएको जीप दुर्घटनामा 5 मृत्यु। सामाजिक सञ्जालको गलत प्रयोग गरी भ्रामक अभिव्यक्ति दिनेलाई कानूनी कार्यवाही गर्ने गृह मन्त्रालयको चेतावनी। अस्ट्रेलियाको संसदद्वारा 16 मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित। र नेपाल प्रिमियर लीग एनपीएल भोलि काठमाडौँमा शुरू हुँदै उपाधिका लागि 8 टोली 20 प्रतिस्पर्धा हुने। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।